सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता सावित्र दाहाल
र म अम्बिका भण्डारीको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ। कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता, यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियोमा एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ।
आदरणीय श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याक, सोलिडारिटी सेन्टर र रेडियो भिजन 91.6 MHz संयुक्त प्रस्तुति कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता दिएर हामी उपस्थित भइसकेका छौँ।
यसअघिका कार्यक्रममा हामीले समाजमा रहेका लैङ्गिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहेर विभिन्न विषय वस्तुहरू यहाँहरू समक्ष प्रस्तुत गरिसकेका छौँ। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै लैङ्गिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने हो।
आदरणीय श्रोता, आजको अङ्कमा हामी प्रदेश नम्बर 1 भएका सामाजिक क्षेत्रका साप्ताहिक गतिविधिका साथसाथै वैशाख 30 हुन गइरहेको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर कार्यक्रम तय गरेका छौँ।
श्रोता, प्रदेश नम्बर 1 14 जिल्लाका साप्ताहिक घटनाहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौ साप्ताहिक गतिविधि।
बुद्धशान्ति गाउँपालिका 3 दैनिक जसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका छन्। दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ बसेर स्थानीयवासीको सुँगुर बाख्रा गाई मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्। आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार 2 चितुवाले गाउँ बसेर आतंक मचाउन थालेको हो। उहाँले स्थानीय बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवी प्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताउनु भएको छ। चितुवाले अन्जु प्रधानको 2 सुँगुर, पदमबहादुर एकतेनको सुँगुर मारेको बताउनु भएको छ। एकातिर हात्तीको पिर, अर्कोतिर थपियो चितुवा। उहाँले भन्नुभयो ज्यान जोगाउने गाह्रो पो हुन थाल्यो। उहाँले चितुवाले गाउँमा दुःख दिन थालेपछि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दा समेत कोही नआएको बताउनु भएको छ। डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिनका लागि खोर बन्दै गरेको बताउनु भयो। उहाँले स्थानीयले जानकारी गराए लगत्तै खोरको व्यवस्था गर्न थालेको बताउनु भएको छ। उहाँले भन्नुभयो तत्काल खोरको व्यवस्था गरेर हामी नियन्त्रणमा लिन्छौँ। हाल मेचीनगर र शान्ति गाउँपालिकाका केही सामुदायिक वनहरूमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले स्वचालित क्यामेरा जडान गरी हात्ती, चितुवा, बाघ लगायतका जंगली जनावरहरूको निरीक्षण गरिरहेको छ। विगत लामो समयदेखि सो क्षेत्रमा जंगली हात्तीले समेत दुःख दिइरहेको छ। प्राय बालीनाली पाकेको मौका छोपेर गाउँ बस्ने हात्तीले गएराति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्ना लागेको मकै खाइदिएको छ। उहाँले 5 क्षेत्रमा मकै खाइदिएको छ भने साबित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पुर्याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य तथा स्थानीयवासी सीताराम वास्तोलाले जानकारी दिनुभएको छ। आप्रवासीको हकितका लागि सुरक्षित आप्रवासन परियोजना सामीको प्रदेश स्तरीय तदर्थ समिति गठन गरिएको छ। सामी सञ्चालन भइरहेका प्रदेश नम्बर 1 8 झापामा वैशाख 5 र 6 भएको भेलाले मंगलबार लेखनाथ खतिवडाको अध्यक्षतामा 21 सदस्यीय आप्रवासी हकित संरक्षण सञ्जालको तदर्थ समिति गठन गरेको हो। सञ्जालको समितिको उपाध्यक्षमा मोरङका सन्तोष लिम्बू र उदयपुरकी शर्मिला थापा, महासचिवमा उदयपुरका राजकुमार घिमिरे, सचिवमा 5 भगवत राई, कोषाध्यक्षमा सुनसरीकी सुनिता मेहता र सदस्यमा मनमाया निरौला, सबिना श्रेष्ठ, संगीता खड्का, फुलमाया श्रेष्ठ, प्रेम श्रेष्ठ, सोनाम लामा, दिपेन्द्र यादव र जिज्ञासा तामाङ रहेका छन्। बाँकी रहेको सदस्य पदमा धनकुटा, ओखलढुङ्गा, शङ्खसभा, तेर्थुम, ताप्लेजुङ र सोलुखुम्बु जिल्लाबाट 1 गरी थप 6 महिनाभित्रमा अधिवेशन गर्ने भेलाले निर्णय गरेको छ। प्रदेश स्तरीय सञ्चालको वैदेशिक रोजगारीको निर्णय लिएका, वैदेशिक रोजगारीमै रहेका व्यक्ति तथा आफन्त साथै वैदेशिक रोजगारीबाट फर्किएर समाजमै पुनर्स्थापना हुने चरणमा रहेका, वैदेशिक रोजगारीको क्रममा विभिन्न समस्या परेका प्रदेश नम्बर 1,00,000 मानिसका लागि काम गर्ने अध्यक्ष खतिवडाले बताउनु भएको छ। हल्दीबारी गाउँपालिकाले 5 वर्षको अवधिमा 44 किलोमिटर सडक कालोपत्री गर्नुका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको जनाएको छ। पालिकाका उपाध्यक्ष डम्बर गिरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधि निर्वाचित भएर आएपछि गरेका कार्यको जानकारी गराउँदा सो बताउनु भएको हो। उहाँले संघीय सरकार प्रदेश सरकारको आर्थिक सहयोग र पालिकाकै बजेटबाट सडक कालोपत्र 125 किलोमिटर बढी ग्राभेल र 85 किलोमिटर भन्दा बढी सडकको स्तरोन्नति गरेको बताउनु भएको छ। पालिकामा 86 किलोमिटरमा खानेपानी विस्तार गर्नुका साथै अति विपन्न र विपन्न घरधुरीको पहिचान गरी 500 परिवारलाई निशुल्क पिउने पानीको धारा जडान गरिदिएको बताउनु भएको छ। पालिकाले यो अवधिमा जनताहरूको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको जनता उपचार सहायता परिचालन कोषबाट जटिल प्रकृतिका रोग लागेका 600 जनालाई प्रति व्यक्ति रूप 25,000 दरले उपचार खर्च बापत प्रदान गरेको बताउनु भएको छ। पत्रकार सम्मेलनमा उपाध्यक्ष गिरीले हामी सबैको इच्छा अनिवार्य निशुल्क शिक्षा कार्यक्रम नारा नै तय गरेर कक्षा 12 सम्पूर्ण पठन पाठन निशुल्क गराइएको 83 जना लाई प्राविधिक शिक्षा निशुल्क अध्यापन गराइएको बताउनु भएको छ। उहाँले यस क्षेत्रका जनताका लागि 50 बढी किसानलाई माछा पोखरी विस्तारका लागि अनुदान, पशु नस्ल सुधार कार्यक्रम मार्फत सुत्केरी भएका गाई भैँसीलाई प्रोत्साहन स्वरूप रु 1,000 सुत्केरी भत्ताको व्यवस्था, भूमिगत सिँचाइका लागि 1,000 कृषक परिवारलाई अनुदान, सिँचाइ मोटर उपलब्ध गराएको बताउनु भएको छ। छिमेकीका नानीहरू ड्रेसमा सजिएर बोर्डिङ स्कुल गएको देख्दा मेचीनगर नगरपालिका नौकी 70 वर्षीय ज्योति किसानलाई आफ्ना नानीलाई पनि त्यसै गरी पढाउन पठाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। आर्थिक अभावका कारण त्यो उहाँको लागि धेरै टाढाको कुरा थियो, तर समयले कोल्टे फेर्यो। उहाँको इच्छा छोराको पालामा पुरा नभए पनि नातिको पालामा भने पुरा भएको छ। आज उहाँका 10-15 वर्षसम्मका नातिना छिमेकीको नानी झैँ सजिएर बोर्डिङ स्कुल जान थालेका छन्। उनीहरूलाई बोर्डिङसम्म पुर्याउन सामाजिक सुरक्षा भत्ताले सहयोग गरेको उहाँको भनाइरहेको छ। नेपाल सरकारले ज्येष्ठ नागरिक, एकल महिलासँगै लोपनमुख समुदायलाई समेत सामाजिक सुरक्षा भत्ता दिँदै आएपछि आर्थिक अभावमा छोराछोरीलाई शिक्षा दिन नसकेका किसान समुदायका लागि वरदान साबित भएको हो। नेपालमै मेचीनगर नगरपालिकामा मात्रै बसोबास गर्दै आएको यो समुदाय अति विपन्न भएकै कारण शिक्षा र स्वास्थ्यबाट विगतदेखि नै वञ्चित हुँदै आएको थियो। सरकारले दिएको सुरक्षा भत्ता बापत आएको पैसा नै किसान समुदायले बालबालिकाको शिक्षामा लगानी गरिरहेका छन्। किसान समुदायका बालबालिका शिक्षित भएसँगै अहिले उनीहरूको परिवार र बस्ती नै शिक्षित महसुस भएको उहाँको किसानहरूको अगुवा जोगी किसानको भनाइरहेको छ। उहाँले अधिकांश छोराछोरीलाई बोर्डिङ र सरकारी स्कुल पठाउने गरेको बताउनु भएको छ। बालबालिकाको नाममै आएको रकमले मासिक फी तिर्ने, खाजा लगायतका उनीहरूलाई आवश्यक सामग्री खरिद गर्न पुग्दै आएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार विगतमा जाँड रक्सी खाएर सकिने भत्ताको समुदायमा आएको सामाजिक चेतनाले शिक्षामा लगानी हुन थालेको हो। यो समुदायका पुरुषहरू भन्दा स्कुल कलेज गएर पढ्ने विद्यार्थीमा महिला बढी रहेका छन्। हाल एसएलसी पास गर्नेको संख्या 200 बढीको हाराहारी छ। त्यसै गरी प्लस टू पास गर्ने 70 भन्दा बढी र स्नातक गर्नेको संख्या 20 हाराहारीमा रहेको उहाँको भनाइरहेको छ। सरकारले 2052 सालबाट ज्येष्ठ नागरिकलाई जीवन निर्वाह गर्न सघाउनका लागि रु 100 दरले भत्ता दिन थालेको थियो। हाल सो रकम बढेर मासिक रूपमा 4,000 दरले वितरण गर्दै आएको छ। सरकारले अझै भत्ता बढाइदिए त रोजगारी नै नभए पनि बाँच्न समस्या नहुने उनीहरूको बुझाइ छ। झापाको मेचीनगर, बाउन्डाङ्गी, शान्तिनगर, धाइजन, बुटाबारी लगायत स्थानमा बसोबास रहेको सो जाति लोपोन्मुख समुदायमा स्वीकृत छ। राज्यले लोपुन लागेको जाति भनेर मासिक रूपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। त्यही पैसा र दैनिक ज्याला मजदुरी गरेर उनीहरूले आफ्नो जीविका चलाउँदै आएका छन्। विक्रम सम्मत 2068 जनगणना अनुसार किसान समुदायको जनसङ्ख्या 1,900 थियो। विक्रम सम्मत 2068 जनगणनाको तथ्याङ्क अनुसार सार्वजनिक नहुँदा उनीहरूको जनसङ्ख्या बढेको छ या घटेको छ भन्ने यकिन हुन बाँकी नै रहेको छ। आज बिहान 8 बजेदेखि देशभर एकै साथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसी परीक्षा सुरु हुने भएको छ। कोरोना महामारीका कारण शैक्षिक सत्र 2076 र 2077 विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसीको नतिजा सार्वजनिक गरेको थियो। यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गरेको हो। झापाबाट एसी परीक्षामा यस वर्ष 16,379 जना विद्यार्थी सहभागी भएका छन्। जसमा छात्रको संख्या 6,706 भने छात्राको संख्या 8,040 रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समिति झापाले जनाएको छ। जिल्लामा 56 परीक्षा केन्द्रहरू रहेका छन्। जिल्लामै सबैभन्दा बढी कन्काई नगरपालिकामा रहेको दुर्गापुर माध्यमिक विद्यालय र बिर्तामट नगरपालिकामा रहेको गरामानी माध्यमिक विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदैछन्। गणेश प्रसाद पोखरेलको मरणोपरान्त रैतीको इतिहास नामक पुस्तकको बिहिबार दुर्गापुरमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ। पोखरेलले तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा 4 पटक समेत प्रधान पञ्च भएर जनताको सेवा गर्नुभएको थियो। वरिष्ठ साहित्यकार चुनामणि रेग्मीले सो पुस्तक लोकार्पण गर्नुभएको हो। साहित्यकार कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको रैतीको इतिहासलाई अजम्बरी पब्लिकेशनले प्रकाशन गरेको छ। पुस्तकमा 45 विषयवस्तुहरू समावेश गरिएको छ। पुस्तकको मूल्य रु 500 राखिएको छ। पुस्तकको बिक्रीबाट आएको रकम जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा पुस्तकालय बनाउने काममा उपयोग गरिने छोरा दिनेश कुमार पोखरेलले जानकारी दिनुभएको छ। पुस्तकको समीक्षा साहित्यकार कोमल प्रसाद पोखरेलले गर्नुभएको थियो। लोकार्पण कार्यक्रम सँगै गणेश प्रसाद पोखरेल स्मृति प्रतिष्ठान पनि स्थापना गरिएको छ। प्रतिष्ठान मार्फत ₹2 करोडको अक्षय कोष समेत स्थापना गरिदिने उहाँका छोराहरूले आजै घोषणा गर्नुभएको छ। प्रदेश नम्बर 1 सरकारले 9 राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्नुपर्ने भएको छ। सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने सम्भावना भएका खेलहरूलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ। आगामी जेठ 22 गतेदेखि 28 गतेसम्म पोखरामा हुने 9 राष्ट्रिय खेलकुदका लागि प्रदेश 1 प्राथमिकताका साथ तयारी सुरु गर्ने निर्णय गरेको हो। बोर्ड बैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिता अनुकूल समयमा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका प्रमुख फडिन्द्र खत्रीले जानकारी दिएका छन्। उनका अनुसार प्रदेशको खेल सम्बन्धी नीति रणनीति तयारीका लागि प्रदेश एकका खेलकुद पदाधिकारीको चाँडै बैठक बसेर छलफल गर्ने पनि निर्णय गरिएको छ। खेलकुद क्षेत्रको विकासका लागि साझेदार संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूसँग सहकार्यका लागि आग्रह गर्न बैठकले निर्णय गरेको महाशाखा प्रमुख खत्रीले बताएका छन्। चालु आर्थिक वर्षको बजेटबाट खेलकुद क्षेत्रमा पर्न सकिने कार्यहरूको योजना बनाई बजेट माग गर्ने निर्णय समेत भएको खत्रीले जानकारी दिनुभएको छ।
साप्ताहिक गतिविधिपछि अब लागौ आजको मुख्य विषयवस्तुतिर।
आदरणीय श्रोता, प्रदेश नम्बर 1 137 पालिका रहेका छन्। 2074 सालको स्थानीय तहको निर्वाचनमा प्रदेशभरिबाट एउटा पालिका अर्थात् झापाको कमल गाउँपालिकामा मात्र महिलाले प्रमुख पद पाएर काम गरिरहेको अवस्था छ। प्रदेशभरिका 1157 वडाहरूमध्ये 11 जना महिला वडाध्यक्षहरू निर्वाचित भएर जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएको छ। ती मध्ये 3 जना झापामै कार्यरत हुनुहुन्छ। महिलाले जिम्मेवारी पाएका स्थानमा अन्य पालिका र वडा भन्दा धेरै राम्रा कामहरू भइरहेको तपाईँ हामीले प्रत्यक्ष देखिरहेका छौँ, सुनिरहेका छौँ।
श्रोता, आसन्न निर्वाचनका लागि यति बेला राजनीतिक दलहरू रस्साकसीको साथ उम्मेद्वार चयनमा खटिरहेका छन्। सरकारमा सहभागी दलहरू बीच आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको तयारी भइरहँदा यस अघिको निर्वाचनबाट स्थानीय तहमा कायम रहेका महिला जनप्रतिनिधिको उपस्थिति कम हुने हो कि भन्ने आशंका व्यक्त भइरहेको छ।
आदरणीय श्रोता, देशका अधिकांश स्थानमा गठबन्धन हुँदा स्थानीय तहका प्रमुख र उपप्रमुखमा महिला प्रतिनिधित्व घट्ने राजनीतिक दलका नेता र विश्लेषकहरूले बताइरहेका छन् भने नेकपा एमाले लगायतका दलहरूले समेत अझै उम्मेद्वार चयन गर्न सकिरहेका छैनन्। झापा मुलुकमै बढी महिला मतदाता भएको जिल्ला हो, तर यहाँका राजनीतिक दलहरूले विभिन्न बहाना बनाएर महिलालाई भोट ब्याङ्कको रूपमा प्रयोग गर्दै मुख्य पदमा लैजानका लागि आनाकानी गरिरहेको देखिन्छ। श्रोता, हामीले यसै विषयलाई केन्द्रित गरेर विभिन्न सरकारवालाहरूसँग गरेको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेका छौँ।
महिला मतदाता बढी भएको जिल्ला भए पनि झापाका कुनै पनि राजनीतिक दलले हालसम्म प्रमुख पदमा महिलालाई उम्मेद्वार बनाउन नसक्नु दुःखद कुरा भएको बताउँदै मेचीनगर नौकी पुष्पा भण्डारी भन्नुहुन्छ।
झापामा अहिले अब चुनावको माहौल एकदमै तड्कालो रूपमा चम्किरहेको छ। यो चुनावी माहौल भनेको देशव्यापी रूपमा चलेको छ अहिले र यसमा पनि चुनावी माहौल चलिरहँदाखेरि अहिले धम्माधम नेतृत्व चयन भइरहेको छ। विभिन्न ठाउँमा विभिन्न पालिकाका उम्मेद्वारहरू चयन भइरहँदाखेरि समग्रमा हामी अहिले हेरिरहँदाखेरि महिलाहरूलाई अति नै उपेक्षित गरे जस्तो लाग्यो। किनभने महिलाहरूलाई कुनै पनि पालिकामा होस् या कुनै वार्डमा होस् कुनैमा पनि नेतृत्व तहमा महिलाहरूलाई राख्नलाई उहाँहरू चाहिराख्नु भएको छैन। 15 पालिका छ झापा जिल्लामा, 15 पालिकाका भोटर्स मध्ये अहिले महिलाको संख्या पुरुष भन्दा 3,000 बढी छ। यो हेरिरहँदाखेरि अति शिक्षित ठाउँ हाम्रो झापा जिल्ला। अर्को कुरा, अहिलेसम्मको हरेक आन्दोलनमा हुन्छ अथवा चुनावी माहौलमा आन्दोलनमा महिलाहरूले आफ्नो जीवनको आहुति दिन कहिल्यै पछि परेनन्। हरेक आन्दोलनमा आफूले नेतृत्व गरेर अगाडि आफू हिँडेर आफ्नो जीवनको आहुति दिन सक्षम भए भने चुनावी माहौलमा महिलाहरूले कसका घरमा गएर हात जोडेर हुन्छ कि रोएर हुन्छ कि सम्झाएर हुन्छ कि फकाएर हुन्छ कि साइनो लगाएर हुन्छ कि भोट फकाउन सक्षम महिलाहरू छन्। भोट माग्नका लागि आफू नेतृत्व गरेर अगाडि बढिरहेका छन् महिलाहरू, जबकि ती महिलाहरूले भोट माग्न हिँडिरहँदा पुरुषहरूले आज विजय प्राप्त गरेर उहाँहरू कुर्सीमा बस्न सक्षम हुनुभएको छ। महिलाले त्यो बलिदान गरेका छन् उहाँहरूलाई कुर्सीमा राख्नका लागि। तर पनि यति गरिरहँदाखेरि पनि आज समग्र झापा अथवा नेपालभरिमै हेरिरहँदा पनि पुरुषहरूको आँखा चाहिँ आज यी महिलाहरूले पनि कुनै ठाउँको नेतृत्व गर्न सक्छन्, तिनीहरूलाई नेतृत्व तहमा लानुपर्छ भनेर आज कुनै पुरुषहरूले पनि हेर्न सक्नु भएको छैन। महिलाहरूलाई नेतृत्वमा लाँदाखेरि यिनीहरूले त्यो नेतृत्वलाई यिनीहरूले सक्षम रूपमा अगाडि बढाउँछन् भन्ने उहाँहरूको हेराइमा लाग्छ र भोलि हामी पछि पर्छौँ भन्ने उद्देश्यले उहाँहरूले आज महिलाहरूलाई अगाडि बढाउन सक्नु भएको छैन। र यसमा चाहिँ हामी समग्र महिला झापाली महिला दिदी बहिनीहरूको एक आवाज लिएर अब हामी अघि बढ्नेछौँ। हामी महिलाहरू सक्षम छौँ, हामी नेतृत्व लिन सक्छौँ भन्ने हामीलाई लाग्छ र हामीलाई नेतृत्व चाहिन्छ भनेर हामी हाम्रो आवाज बुलन्द गर्न चाहन्छौँ।
राजनीतिक दलहरूले महिलालाई भोट ब्याङ्कको रूपमा मात्र हेरेको बिर्तामोड नगरपालिका वडा नम्बर 4 निवासी भगवती घिमिरे बताउनुहुन्छ।
अहिलेसम्मको अवस्था हेर्दाखेरि भोट ब्याङ्ककै रूपमा हेरेको अवस्था छ। यो चाहिँ अलिकति अब 33% नेतृत्व तहमा जिम्मेवार पोस्टमा 33% पुर्याउनु पर्ने बाध्यताको कारणले एनाकेन प्रकारेण भन्छ नि, त्यो हिसाबले चाहिँ महिलालाई लगिएको हो। तर एकदम स्वतस्फूर्त होइन, स्वेच्छाले चाहिँ महिलाहरू अगाडि आउनुपर्छ भन्दा पनि बाध्यात्मक हिसाबले नै लगेको छ। भोट ब्याङ्ककै रूपमा अथवा यसमेनकै रूपमा होइन चाहिँ लगेको अवस्था हो। तथापि अब महिलाहरू अहिले पछिल्लो चरणमा चाहिँ जागरूक भएको अवस्था छ, उहाँहरू धेरै सङ्घर्ष गर्नु भएको छ, जागरूक भएको अवस्था चाहिँ छ। तर पनि विभिन्न बाधा अवरोध अडचन व्यवधानहरू खडा गरेर सकेसम्म चाहिँ मेजर पोस्टमा नजाउन् अनि आफैले ह्यान्डल गरौँ आफैले नेतृत्व गरौँ भन्ने खालको सोचाइ चाहिँ अहिले पनि विद्यमानै छ। सुधार गर्नको लागि चाहिँ सबैभन्दा पहिला महिला सचेत छन्। अहिलेको अवस्थामा हेर्दा महिला दिदीबहिनीहरू धेरै सचेत हुनुहुन्छ, चुला चौकाबाट बाहिर आएर नेतृत्व हरेक ठाउँमा महिला नेतृत्व गर्न चाहनुहुन्छ, गरी पनि राख्नु भएको छ, भाग लिनु भएको छ होइन। र महिलाले नेतृत्व गरेको चाहिँ जुन ठाउँमा महिलाले नेतृत्व गर्नु भएको छ त्यहाँको आउटपुट राम्रो पनि देखिएको छ, रिजल्ट राम्रो पनि देखिएको छ। तर यसमा चाहिँ दुवै महिला र पुरुष दुवैको सोचाइ चाहिँ सकारात्मक हुनु पर्यो कि महिलालाई ठ्याक्कै अलिकति भए पनि तल्लो भन न 100% गर्न सक्दैन, 90% मात्रै गर्न सक्छन् भन्ने भन्दा पनि पुस गर्ने हामी साथमा छौँ ल अगाडि बढ्नु भन्ने खालको बाटो अहिले पनि सिर्जना भएको छैन। जबरजस्ती लडाई गरेर हो महिलाले चाहिँ अगाडि आएको, अनि त्यसमा चाहिँ मानसिकतामै परिवर्तन हुन पर्छ कि महिलालाई चाहिँ अहिले पनि महिला र पुरुष चाहिँ समान हो, महिलाले पनि अवसर पाउँदा गर्दा अवसर दिनुपर्छ। र अब जुन खालको जसरी युवाहरू चाहिँ राजनीतिमा आउनुपर्छ त्यसरी महिलाहरू पनि एकदमै एग्रेसिभली राजनीतिमा आउनुपर्छ भन्ने सोचाइ चाहिँ हरेक व्यक्तिमा हुनुपर्छ कि पुरुषमा पनि त्यो भावना जुन नेतृत्व तह छ नि जुन नेतृत्व तह छ त्यो तहमा त्यो भावना आयो भने मात्रै महिलाहरू चाहिँ अग्र पङ्क्तिमा नेतृत्व तहमा अगाडि आउन सक्नुहुन्छ।
महिला मतदाता मात्र होइन उनीहरू सक्षम नेतृत्व पनि हो भन्ने कुरा राजनीतिक दलले चुनाव आउँदै गर्दा र अहिले उम्मेद्वारहरू तय गर्ने सवालमा भुलेको बताउँदै भन्नुहुन्छ भद्रपुर नगरपालिकाकी अग्रज महिला नेत्री रेखा अधिकारी।
म चाहिँ महिलाको क्षेत्रमा अलि दौडधुप गर्ने महिला हुँ। त्यसमा पनि अहिले राजनीतिक दलले संविधानमा भए अनुसारको महिलालाई नेतृत्व दिन नसकेको अवस्था छ। त्यसमा पनि मतदाताको संख्यामा महिलालाई उम्मेदवारी दिन पर्नेमा संविधानले दिएको कुरालाई पनि विपरीत बन्न पुगेको अवस्था छ। अहिले प्रत्येक क्षेत्रमा क्षेत्र वाइज नभएर पालिका अनुसार महिलालाई उम्मेदवारी दिलाउनुपर्छ। प्रत्येक वडा तहदेखि लिएर नेतृत्व तहमा नगरपालिका गाउँपालिकामा नेतृत्व तहमा महिलालाई सहभागिता अनिवार्य उपलब्ध गराउनु पर्छ। मतदाताको संख्यामा मात्रै महिलालाई राखेर राजनीतिक दलले आफू दरिलो हुन चाहिँ नपाउने अवस्था रहेको मलाई लाग्दछ। त्यसकारण महिलालाई नेतृत्व तहमा नेतृत्व दिनलाई राजनीतिक दलले कन्जुसाई गर्नु नहुने अवस्था रहेको छ। कन्जुसाई गर्दाखेरि राजनीतिक दलमा महिलाको अवस्था न्यून देखियो त त्यत्र नेतृत्व तहमा बस्ने महिलाहरू पूर्वको संविधान निर्वाचन भन्दा अहिले निर्वाचनमा महिलाको संख्या घटेको अवस्था छ र त्यो घट्नु पनि हुँदैन र सम्पूर्ण महिला दिदी बहिनीहरूले यसको लागि आवाज उठाउन अत्यन्त जरुरी छ।
श्रोता, मुलुक निर्वाचनमय भइरहँदा वैदेशिक रोजगारमा गएका लाखौं नेपालीहरू मताधिकारबाट वञ्चित भएका छन्। हाल नेपालमा 1,77,33,723 जनाले मतदानमा भाग लिँदैछन्। तर मुलुकको कुल ग्राह्यस्त उत्पादनको करिब 29% रेमिट्यान्स भित्र्याउने लाखौं युवाहरू विदेशमा छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार हाल करिब 44 लाखको हारिमा नेपालीहरू विश्वका करिब 150 वटा मुलुकमा रोजगारीका लागि छरिएर काम गरिरहेका छन्। ती लाखौं युवाहरू आसन्न तहको निर्वाचनमा आफ्नो मताधिकारबाट वञ्चित रहने देखिन्छ। निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपाल भन्नुहुन्छ,
निर्वाचन आयोगले विगतदेखि नै वैदेशिक रोजगारीमा अथवा विदेशमा बस्ने मतदाताहरूका लागि मताधिकार सुरक्षित गर्न कानुनी उपाय र प्राविधिक उपायहरूको खोजी गरिरहेको अवस्था छ। तथापि आजसम्म त्यो अन्तिम रूप दिन त्यसलाई सकिरहेको परिस्थिति छैन। आगामी दिनमा क्षेत्रीय निर्वाचन आयोगले यसको तयारीका लागि विभिन्न उपायहरूको गरिरहेको अवस्था छ।
भनेपछि अहिलेको निर्वाचनमा पनि उहाँहरूले मताधिकार प्रयोग गर्न पाउनु भएन होइन?
यो स्थानीय तहको निर्वाचन, स्थानीय तह निर्वाचन 2079 लागि चाहिँ यो सम्भावना अहिले देखिएन।
श्रोता, हामीले निर्वाचनमा महिलाको सहभागिताका विषयमा नेकपा माओवादीबाट संघीय सांसद बन्नुभएकी माननीय धर्मशिला चापागाईसँग कुराकानी गरेका छौँ। सुनौ माननीयसँगको कुराकानी। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
जस्तो अहिले चाहिँ स्थानीय तहको निर्वाचन नजिकिरहेको छ, दलहरू चाहिँ उम्मेद्वार चयनमा लागिरहेका छन्, मुख्य पदमा चाहिँ महिलाको सहभागिता विगतमा भन्दा बढाउन चाहिँ यसपालि के गर्दा चाहिँ सकिन्छ?
अब यो पहिलो कुरो त सिङ्गल पार्टीहरू लडेका थिए भने त्यसरी तपाईँ हामीले भने जस्तो हुने रहेछ होइन। अब यो गठबन्धन भइसकेपछि अब यो गठबन्धनभित्र पुरुषोत्तमलाई परास्त गर्न सकिन्छ देखिएको छैन, कोसिस त छ तर यो कानुनमै तपाईँको चाहिँ कानुनमै गएर चाहिँ हामीले संशोधन नगरिकन र चाहिँ पार्टी नेतृत्वहरू सबै तहका पार्टी नेतृत्वहरूको चाहिँ ध्यान त्यतापट्टि गहिरो गरी नतानुन्जेलसम्म अब कति सकिन्छ। मुख्य गरेर त कानुन त बाध्यकारी नबनाउन्छ गाह्रो रहेछ।
यहाँले भने जस्तै सत्ता साझेदार दलहरू चाहिँ गठबन्धन गर्न छलफलमा जुटिरहेछन्, यसले चाहिँ अब पक्कै पनि प्रमुख पदमा जान चाहिँ महिलाहरूको सहभागिता गुम्दैछ भन्ने हो आशय?
अब अहिले आन्तरिक हिसाबले यसो हेर्दाखेरि अब त्यही देखिन्छ त्यसैभरिको स्थिति। एउटा कुरा त अब यो अहिले यही निर्वाचनमा मात्रै केन्द्रित गरेर कुरा गर्दा कति उत्पलित हुन्छ, तर समग्रमा हेर्ने हो भने अहिले पनि महिलाहरूलाई प्रमुखमा लगिहाल्ने कुरामा अब केही उदाहरणका रूपमा लाने कुरा एउटा भयो, तर सबै ठाउँ महिलाहरूलाई साँच्चै लानुपर्छ है भन्ने कुरामा त्यत्रो धेरै नेतृत्वहरूको ध्यान गएको देखिन्छ। हरेक ठाउँमा हरेकचोटि हेर्नुभयो भने सभामुख महिला बनाइयो, राष्ट्रपति महिला बनाइयो, प्रधान न्यायाधीश हुन त अहिले गभर्नर पनि महिला भन्ने कुरा त एउटा भयो, तर विशिष्ट पात्रहरूलाई लगेर राख्ने कुरा एउटा, त्यहाँ गएर जो पात्र महिला पात्रहरू त्यहाँ पुग्नु भएको छ उहाँहरूले चाहिँ लैङ्गिक हिसाबले आफ्नो समुदायलाई कति अधिक के अरे चाहिँ संरक्षण गर्न सक्नुहुन्छ त्यहाँ कामबाटै पनि देखिने कुरा त्यो पनि अब अभ्यासमा हामीले हेरौँ। र मुख्य कुरो चाहिँ महिलाहरूलाई अहिले पनि प्रमुख पद दिनुपर्छ भन्ने कुरामा महिलाहरूले सक्दैनन् भन्ने जो मानसिकता छ समाजमा त्यसले त हरेक ठाउँ हामीलाई असर गरिराखेको छ नि नराम्रोसँग।
जस्तो नि यहाँले भन्नुभयो अब पहिलो त महिलाहरूलाई यिनीहरूले सक्दैनन् भन्ने हिसाबले नै हेरिरहेका छन् भन्ने कुरा गर्नुभयो होइन। यो राजनीतिक दलहरूले यसरी महिलाहरूलाई व्यवस्था गर्नुको कारण चाहिँ यहाँलाई के लाग्छ?
त्यो चाहिँ राजनीतिक दलले अहिले पनि महिलाहरूप्रति विशेष घटनाक्रममा विशेष कुनै समयमा लगेर महिलाहरूलाई महिलाहरू भन्ने कुरा त एउटा भयो होइन, तर तपाईँको चाहिँ अब दीर्घकालीन हिसाबले महिलाहरूको साँच्चै चाहिँ विकास गरेर लानुपर्छ भन्नेमा अझै पनि त्यो गम्भीरता देखिँदैन, जसको कारणले गर्दाखेरि आज हरेक ठाउँमा चाहिँ हामीले यी समस्या भोग्नु परेको छ, यी समस्यालाई उजागर गर्नु परेको छ, सङ्घर्ष गर्नु परेको छ। महिला पनि मानव हुन्, यी पनि समान अधिकार सहित अगाडि बढ्न सक्छन्। महिलाहरू स्वाभाविक हिसाबले प्राकृतिक हिसाबले महिला र पुरुषमा प्राकृतिक भिन्नता होला, तर त्यो प्राकृतिक भिन्नताका कारणले कतिपय चाहिँ जिम्मेवारी महिलाको विशिष्टीकृत जिम्मेवारी भए पनि त्यो जिम्मेवारी सहित उनीहरूको त्यो विशिष्टीकृत उनीहरूको क्षमता सहित महिलालाई नेतृत्व विकास गराउनु पर्छ भन्नेमा त अहिले पनि त्यो चेत देखिँदैन। त्यसले गर्दाखेरि यो मुख्य त यो चाहिँ पितृसत्तावादी चेत नै हो, पुरुषवादी चेत नै हो। त्यस कारण यो चेत चाहिँ जबसम्म समाजमा रहन्छ तबसम्म अहिले निर्वाचनमा हामीले प्रमुखको कुरा उठायौँ, अब क्याबिनेटमा लाने हरेक तहका चाहिँ क्याबिनेटहरू प्रदेशमा सङ्घमा हेरौँ त्यस्तै छ। अब अरू निजामती क्षेत्रतिर जाने हो भने महिलालाई त्यहाँको चाहिँ प्रमुख पद दिने कुरामा दियो, एका ठाउँ दियो भने ठुलो उदाहरण भन्छ। अस्ति कुनै एउटा पश्चिमको जिल्लामा एकजना महिला सिडिओ पठाए, दलित महिला, त्यहाँ चाहिँ एउटा चाहिँ त्यो चाहिँ ठुलो एउटा चाहिँ सकारात्मक नकारात्मक हिसाबले उदाहरण बन्छ। त्यस कारणले गर्दाखेरि अलिकति चाहिँ हामीले बुझ्ने कुरा यो पितृसत्तावादी चेत भनेको धेरै गाह्रो हुँदो रहेछ, त्यसले त्यो नेपालमा अझै हटाएको छैन।
दिदी अर्को चाहिँ एउटा छ नि, जस्तो संविधानमा भएको व्यवस्था अनुसार प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनुपर्नेमा गठबन्धनकै कारण यसपालि यसको कार्यान्वयन नभएको हो कि निर्वाचन आयोगको त्रुटि रह्यो, यहाँलाई के लाग्छ?
निर्वाचन आयोगले रोक लाउने कुरो होइन, उसले कानुनमा त जे कुरा छ त्यही व्याख्या गरेर बोल्ने कुरा भयो। हामीले स्थानीय तहमा 40% पुर्यायौँ पनि त्यो 40% कानुनमा त तोकिएको कहाँ छ भने एउटै दलबाट चाहिँ उम्मेदवार बनाउँदा प्रमुख उपप्रमुखमा एउटा, अनि तपाईँको तल जाँदाखेरि वडा सदस्यमा एकजना खुल्ला तर्कबाट महिला, अर्को चाहिँ दलित महिला भनेपछि वडामा दुईजना सदस्य आए। 753 पालिकामा चाहिँ अब ओडाहरू हेर्दाखेरि 1000 पुग्छन् कि 1000 पुग्छन्, त्यहाँबाट आएको हिसाबले 40% पुगेको हो। र निर्वाचन आयोगले व्याख्या गर्ने भनेको एउटै दलबाट उम्मेदवार बनाउँदा प्रमुख उपप्रमुख मध्ये एउटा महिला भन्ने छ, तर फरक दलबाट उम्मेदवारी तालमेल गरेर उम्मेदवारी दिँदा के गर्ने भन्ने चाहिँ निर्वाचन आयोगले बोल्दैन, किनकि हामीले कानुन त्यहाँ बनाउन सकेनौँ। त्यसले गर्दा 40% संख्यामा महिला आउने कुरा ठुलो भयो, तर त्यसलाई गुणात्मक हिसाबले कामकाजी तपाईँ भन्नु न 40% भित्र कतिवटा अध्यक्ष महिलाहरू छन् त, कति पालिका प्रमुख महिलाहरू छन्, त्यहाँ हेर्दा त 40% त फेरि अब प्रमुखहरू त्यसपछि वडाका अनि पालिकाका प्रमुखहरू त धेरै देखिँदैनन्। त्यस कारणले गर्दा कानुनमा त 40% भन्ने नि कार्यकारी ठाउँमा महिलाहरू छैनन्। हुन त उपप्रमुखमा महिलाहरूको सङ्ख्या ठुलो छ, 90% बढी महिलाहरूको छ, त्यहाँ एउटा कुरा भयो। तर त्यहाँभित्र पनि अहिले न्यायिक अधिकारदेखि थुप्रै अधिकार सम्पादन गर्ने अधिक चाहिँ जिम्मेवारी महिलाहरूको छ, उपप्रमुखहरूको छ, तर प्रमुखको कुरा गर्ने त त्यो 40% त थोरै प्रतिशत मात्रै महिलाहरू आउँछ, त्यहाँ हेरौँ न हामीले।
दिदी यहाँलाई धेरै धेरै धन्यवाद। अन्तिममा रेडियो भिजन सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ?
अब निर्वाचन आएको छ, अब निर्वाचन विशेषतः महिला साथीहरू महिला मतदाताहरू हामीले विवेक पुन्यौँ, हामी सङ्घर्ष नगरिकन हामीले न्याय पाउँदैनौँ, विगतदेखि सङ्घर्ष गरेर नै हामीले जे जति अधिकार पाएका छौँ त्यो अधिकार हाम्रो सङ्घर्ष हाम्रो बलिदान हाम्रो त्यागले पाएको हो। आफ्नो अधिकारका लागि चाहे निर्वाचन होस् चाहे विभिन्न चरणका चाहिँ राजनीतिक घटनाक्रमहरूमा राजनीतिक गतिविधिमा महिलाहरू सक्रियताका साथ भाग लिने सहभागी हुने र आफ्नो अधिकार सुनिश्चित गर्ने महिलाहरूले विशेष जोड गर्नुपर्छ। आफू लागि आफै नलडिकन अर्काले लडेरलाई दिएको अधिकार त क्षणिक हुन्छ। महिलाहरू आफै सचेत बनौँ, आफै सङ्घर्षशील बनौँ, आफै परिवर्तनकामी बनौँ। त्यही सबै साथीहरूसँग महिला मतदाताहरूसँग अनुरोध गर्छु, सबैलाई आह्वान पनि गर्न चाहन्छु।
अन्त्यमा यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक हिंसा मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याक र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी र म सावित्रा दाहाल,
साथै म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी कार्यक्रमबाट बिदा हुँदै यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। हवस् त, नमस्कार।